सच्चा अमानतदार ताज मुझे को तू या रब बना। सच्चा अमानतदार ताज मुझे को तू या रब बना। तेरी पसंद की हो तिजारत गफलतों से तू बचा।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین الحمدللہ حسب معمول پروگرام ہے احکام تجارت اور ہم نے ایک فارمیٹ کی ابتدا کی تھی شروعات کی تھی آپ اس کی کچھ ایک ساتھ پیچھے دیکھ چکے ہیں اور آج بھی اسی کی گویا کہ ایکسٹینشن ہے کچھ ہمارے ساتھ پروفیشنل افراد ہیں فائنانس ڈپارٹمنٹ سے دیگر شعبوں سے تعلق رکھنے والے افراد ہیں انشاءاللہ ان کی آج موجودگی ہے مفتی صاحب تو ہیں ہی ان کے بغیر سلسلہ کیسے ہو سکتا ہے بہرحال ہمارے شرکا ہمارے پارٹیسپینٹ جو ہیں انشاءاللہ یہ سوالات کریں گے مفتی صاحب حسب معمول جوابات ارشاد فرمائیں گے میں امید کرتا ہوں کہ آج کے سلسلے سے بھی بہت کچھ علم دین سیکھنے کو ملے گا انشاءاللہ اور ہو سکتا ہے بہت سے ایسے بھی مسائل ڈسکس ہوں جو حرام اور حلال کو کلیئر کریں طے کریں ہماری کوئی غلط فہمی دور ہو جائے کوئی کنفیوژن حل ہو جائے تو آخر تک دیکھتے رہیے درود پاک کی فضیلت شامل سلسلہ کرتے ہیں اور پھر اپنے شرکا کی طرف بڑھیں گے نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان بے شک برود قیامت اس کی دہشتوں سے جلد نجات پانے والا وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت کے ساتھ درود پاک پڑھا ہوگا صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ تعالی علیہ وسلم بڑھتے ہیں اپنے شرکا کی طرف اور ان سے تعرف لیتے ہیں جی حضرت
السلام علیکم ورحمت اللہ میرا نام محمد عمران ہے ایز اے سینئر مینیجر اکاؤنٹس اوورال میرا 19 سال کا تجربہ ہے اپنی فائنینس کی فیلڈ
ٹھیک ہے جی عمران بھائی ویلکم کرتے ہیں آپ کو اور انشاءاللہ آپ سے سوالات بھی لیں گے آپ کے پڑوسی کی طرف چلتے ہیں جی
بہت شکریہ انوائٹ کرنے کے لیے میرا نام عدنان عبدالغفار ہے کراچی کے ایک لسٹڈ کمپنی میں ایز اے کمپنی سیکرٹری کام کر رہا ہوں اور اس کے ساتھ ساتھ جو ہے وہ ٹیکس کے اور کارپوریٹ اینڈ لیگل میٹرز بھی دیکھ رہا ہوں الحمدللہ 15 سال کا تجربہ ہے اسی فیلڈ میں
آگے بڑھتے ہیں جی حضرت
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
محمد آصف قادری فائنینس مینیجر الحمدللہ تقریباً 18 سال سے فائنینس اکاؤنٹ کی فیلڈ سے وابستہ ہیں
18 سال سے ٹھیک ہے جی آگے بڑھتے ہیں اور جی جناب آپ بھی تعارف کرائیں اپنا ہمارے ناظرین کے لیے
شہزاد متین عطاری فرام مکتبۃ المدینہ دعوت اسلامی اور ہیڈ آف انٹرنل آڈٹ کی پوزیشن میں سرو کر رہا ہوں تقریباً 12 سال کا میرا ایکسپیرئنس ہے اور کنٹینیو الحمدللہ یہ سلسلہ چل رہا ہے
ٹھیک ہے مفتی صاحب کی طرف بڑھتے ہیں ایک بڑا شاید عمومی سا سوال ہو مفتی صاحب آپ سے بہت سارے لوگ کرتے ہوں گے ہم جو احکام تجارت کی ایک نئی یہ چین لے کے چل رہے ہیں اور مختلف پروفیشنل حضرات کو بلا کر اپنے اسٹوڈیو میں ان کے ساتھ سوالات کر رہے ہیں بنیاد تو وہی ہے کہ سوالات اٹھیں اور پھر آپ جواب ارشاد فرمائیں تو دین اسلام کے جو خوبصورت پہلو ہیں تعلیمات ہیں فقہی احکام ہیں شریعت کا حکم ہے وہ لوگوں تک بھی پہنچے جو سوال کرنے والا ہے اس کو بھی جواب مل جائے دیگر تک بھی پہنچے آپ کیسا فیل کرتے ہیں اور کیا وجہ ہے کہ یہ جو ہم نے فارمیٹ لیا ہے میں دیکھتا ہوں کہ بیک کیمرہ بھی آپ کافی اس کے اندر جو ہے نا وہ انوالو بھی ہوتے ہیں اور مجھے ایسا لگتا ہے کہ آپ کو اس میں زیادہ خوشی بھی ہوتی ہے کہ لوگ آئیں اور یہاں پہ براہ راست بیٹھ کے سوال کریں پھر میں دیکھتا ہوں کہ آپ ان سے کراس کوئسچننگ بھی کرتے ہیں اور انہیں اجازت بھی دیتے ہیں کہ پھر وہ ضمنی طور پہ جو سوالات پیدا ہو رہے ہیں وہ بھی کریں
بسم اللہ الرحمن الرحیم دیکھیے معاملہ یہ ہے کہ جب عام ہمارا پروگرام ہوتا ہے
جی
وہ ہم لائیو کال پر لیتے ہیں
جی
کوئی اسکرپٹ ہمارے پاس نہیں ہوتا ہم آتے ہیں بیٹھ جاتے ہیں کالز آتی ہیں اس کو کالز کا ہم جواب دیتے ہیں
ٹھیک
دنیا بہت بڑی ہے ہر آدمی ہر وقت ٹی وی کے سامنے بیٹھا ہو ضروری نہیں ہے
ایسا ہی
تو بہت ساری کالز ایسی ہوتی ہیں جس کا ہم جواب تو دے رہے ہوتے ہیں لیکن وہ سوالات بار بار آ چکے ہوتے ہیں
ٹھیک
اور 20-30 فیصد مسائل کی یکسانیت چل رہی ہوتی ہے مثال کے طور پر ہمارے پاس ایک کنزیومر فون کر کے کوئی مسئلہ پوچھ رہا ہے تو ایسا تو نہیں ہے کہ وہ کنزیومر جو ہے اور جس کا وہ مسئلہ ہے اس کے ساتھ دنیا میں وہی شخص ہیں دو مسائل تو ہر شخص کے ساتھ وابستہ ہے
ایسے ہی
یعنی کوئی بھی کانٹریکٹ ہوتا ہے، شریعت ہی کہتی ہے ہر کانٹریکٹ شریعت کے دائرے کے مطابق ہونا چاہیے۔ دین اسلام کا جو نظام ہے، عقود کا نظام، کانٹریکٹ کا نظام، انتقال ملکیت کا نظام، ایک چیز ایک ہاتھ سے جب دوسرے ہاتھ کی طرف جائے گی کوئی نہ کوئی اس کا جائز سبب ہونا چاہیے۔ تو یوں چونکہ بہت پھیلاؤ ہے، یعنی کاروبار اور تجارت اور ساتھ میں ہم ذرائع آمدنی کو بھی شامل کر لیں، تو یوں سمجھیے کہ چاروں طرف سوالات کی بھرمار ہے۔ تو جب ہر طرف سے لوگ سوالات کرتے ہیں، ہم کسی بھی مارکیٹ میں چلے جائیں، نجی محفل میں چلے جائیں، لوگ واٹس اپ کے ذریعے، اس کے علاوہ وایا وایا کر کے سوالات آ رہے ہوتے ہیں، ای میل آ رہی ہوتی ہیں، تو پھر جو مدنی چینل کے ناظرین ہیں ان کے لیے بھی ہم ایک ایسے سوالات لے کر آئیں جس کی ان کو نیڈ ہے، وہ پوچھنا چاہتے ہیں، اور تھوڑی پریپریشن کے ساتھ لے کر آئیں۔ خیر آج بھی کوئی پریپریشن تو نہیں ہے، اور یہ لوگ تشریف لائے ہیں اور سوالات کریں گے، تھوڑا یوں ہے کہ ہیڈ مارکیٹ کے لوگ ہیں، تھوڑا پس منظر جدا ہے، ان کے سوالات تھوڑے الگ قسم کے ہوں گے۔ بعضوں کا سوال ایک ہی ہوتا ہے لیکن زبان الگ ہوتی ہے،
ٹھیک ہے،
یعنی جو سوال پوچھنے کا رنگ ہوتا ہے ایک پروفیشنل آدمی کا، جو فائنینس کا پروفیشنل ہے، وہ بالکل ایک الگ ٹون میں اور الگ زبان میں سوال کرے گا۔ اب وہ جو زبان ہے وہ لوگوں کے سمجھنے کے زیادہ قریب ہوتی ہے۔ تو یوں یہ تو اتفاق ہے کہ فائنینس کے پروفیشنل ہی آ رہے ہیں ہمارے پروگرام میں۔ ہم نے تو یہ بھی پلان کیا ہے کہ ہم وکلا کو بھی بلائیں،
ٹھیک،
کاروبار، تجارت، لین دین، بہت سارے قانونی مسائل اس سے وابستہ ہوتے ہیں، تو وہاں بھی ایک جائز ناجائز کی بحث ہو، دیگر اور جو شعبۂ زندگی ہیں لین دین کے تعلق سے ان کو بھی دعوت دیں۔ تو یوں اس سلسلے کا بنیادی مقصد یہی ہے کہ آگاہی اور شعور پیدا کرنا۔ تو آگاہی اور شعور اسی طریقے سے پیدا ہو سکتا ہے کہ ہم ڈفرینٹ جو ایریاز ہیں ان کو دیکھتے رہیں۔
چلیں جی، مفتی صاحب نے اپنے ویوز دیے ہیں اور مفتی صاحب جو فرما رہے ہیں وہ بالکل درست ہے، لیکن میں یہ بھی عرض کرتا چلوں کہ مفتی صاحب کا اپنا اسٹینڈرڈ اور پرفیکشن لیول ہے، ہماری ٹیم نے بہرحال کچھ نہ کچھ تیاری کی ہے، جب پروگرام ہوگا تو وہ دکھی جائے گی جیسی ہے۔ اللہ پاک توفیق عطا فرمائے اور برکتیں بھی نصیب فرمائے ہمیں، اور بڑھتے ہیں سوالات کی طرف اور اپنے پارٹیسپینٹ کی طرف بڑھتے ہیں، شرکا کی طرف بڑھتے ہیں۔ سب سے پہلے ہمارے ساتھ عمران بھائی جو مفتی صاحب کے رائٹ سائڈ پر ہیں، تو عمران بھائی آپ کی طرف آئیں گے اور پہلا سوال آپ سے لیں گے، آپ سوال کیجیے۔
السلام علیکم، پہلے تو مفتی صاحب سے اجازت لوں گا میں،
جی
سوالات کر سکتے ہیں؟
بالکل۔
اچھا مفتی صاحب، میرا بہت مختصر سا سوال ہے، مطلب ہم شروع سے دیکھتے آ رہے ہیں بینکنگ میں ادھار لین دین اور لینڈنگ اور بورنگ اس طرح ہوتی ہے کاروبار کے لیے، تو اسلامک پوائنٹ آف ویو سے میں جس طرح دیکھتا ہوں کہ ہم کنونشنل بینک میں تو لے لیتے ہیں، اسی طریقے سے ہمیں اسلامک مختلف پروڈکٹ دے رہے ہوتے ہیں، اس کے پیچھے میکینزم کیا ہے؟ اس چیز کو میں تھوڑا سمجھنا چاہ رہا ہوں آپ سے۔ دوسرے یہ ہے کہ اسی طریقے جو بورنگ ہوتی ہے، شارٹ ٹرم بورنگ بھی ہوتی ہیں، جیسے ورکنگ کیپٹل کی لائن ہوتی ہے، انوینٹریز لینی ہوتی ہے، اس طریقے مطلب اس کا بھی تھوڑا میکینزم سمجھنا چاہوں گا، ایک دوسرا سوال تو یہ ہو گیا۔ تیسرا سوال میرا یہ ہے کہ لازمی بات ہے اسلامک بینکنگ ایوالویٹ ہوتی جا رہی ہے وقت کے ساتھ ساتھ ماشاء اللہ، اور آگے چل کے کیونکہ میں جاننا چاہوں گا کہ کوئی کریڈٹ کارڈ یا اس طرح کا کیا الٹرنیٹ ہوگا اسلامک کے اندر یا ابھی ہے، اس کے بارے میں جاننا چاہتا ہوں۔
دیکھیے، آپ نے اکیڈمیکلی فائنینس کو پڑھا ہے، اور ایک المیہ ہے ہمارے معاشرے کا کہ فائنینس کے جو فائنینس کا جو نصاب ہے اس میں کہیں بھی اسلامک موڈ آف ٹریڈنگ نہیں پڑھایا جاتا۔ اب کچھ اداروں نے شروع کیا ہے، چیدہ چیدہ اداروں نے، تو مکمل سمجھنے کے لیے تو آپ کو ہمارا فائنینس کورس جوائن کرنا پڑے گا۔ ہم وقتاً فوقتاً فائنینس کورس کرواتے رہتے ہیں، آج کل بھی چل رہا ہے اور جنوری میں اس کا اینڈ ہو جائے گا، پھر اگلے سال اس کو ہم لے کر چلیں گے۔ لین دین کا جو نظام ہے دین اسلام میں، اس کے طریقے ہیں، مثال کے طور پر ایک بڑا طریقہ ہے خرید و فروخت۔ اللہ رب العزت نے قرآن پاک میں ارشاد فرمایا وَأَحَلَّ اللَّهُ الْبَيْعَ وَحَرَّمَ الرِّبَا، کہ اللہ تعالیٰ نے خرید و فروخت کو حلال قرار دیا اور سود کو حرام قرار دیا۔ دونوں کے مقاصد ایک، طریقہ کار کا فرق۔ ایک طریقہ ہے کہ آپ کوئی چیز حاصل کرنا چاہتے ہیں لیکن اس طریقہ کار پر آپ کو سروس دینی ہے، سروس دے کے آپ آمدنی حاصل کرتے ہیں۔ اب خرید و فروخت کے بھی بہت سارے طریقے ہیں، مثال کے طور پر آپ کی فیکٹری मशीन लेना चाहती है, उसे को प्लांट लगाना है। सऊदी बैंक क्या करेगा, पैसे देगा, उसको कोई सरोकार नहीं है, वो सिर्फ कंपनी की वर्थ देखेगा क्या है, बाकी कंपनी जो मर्जी करे। अगर आप उससे पूछेंगे कि भी इसका गैर सूदी तरीका कार क्या है, तो एक से ज्यादा तरीका कार मौजूद है। एक तरीका यह है कि कोई भी इंस्टीट्यूट ये कहेगा कि वो मशीन हम खरीदते हैं, आपने कहां से खरीदना है या तो आप हमें बता दें या आप हमारे नुमाइंदे बन जाएं, और वो चीज पहले हम खरीदेंगे, हमारे कब्जे में आएगी, एक शरी तकाजा पूरा होगा, और फिर हम अपना नफा रख के आपको बेच देंगे। तो यूं अमली तौर पर प्रैक्टिकली खरीदो फरोख्त पाई गई, और चीज पहले वहां से खरीदी जाएगी। ऐसा नहीं है कि जिस दिन से साइन हुआ उस दिन से जो है वो नफा चार्ज हो जाए, ऐसा तो हो नहीं सकता। चीज खरीदी जाएगी, पहले म्यूचुअल अंडरस्टैंडिंग होगी कितने की चीज हो सकती है कितने की नहीं, फिर वो इंस्टीट्यूट अपने कब्जे में लेगा, उसके बाद पार्टी को बेचेगा। जिस दिन से बेचेगा उसने वो चीज, मिसाल के तौर पर 50 लाख रुपए की आई, 10 लाख रुपए अपना नफा रखा, 60 लाख रुपए की बेच दी कि जनाब 6 महीने की उधार पर मैंने 60 लाख की बेची है, ये तिजारत है। फर्क यह है कि जो कमर्शियल इदारे हैं उनके अंदर जो लेन देन है उसकी बुनियाद सूद है, उनको तिजारती माहिदों से कोई सरोकार नहीं है, बस वो पैसा देंगे आप जो चाहें करें। जो इस्लामी तरीकेकार हैं, शॉर्ट टर्म हो या लॉन्ग टर्म हो, दोनों के अंदर मुख्तलिफ कॉन्ट्रैक्ट हैं। मिसाल के तौर पर आपकी कंपनी को चीज एक्सपोर्ट करनी है, अब कंपनी ये चाहती है कि जब मैं माल भेज दूंगी तो उस पार्टी ने बैंक को कहा है कि वो 90 दिन के बाद पैसे रिलीज कर दे, उसको आज ही पैसे चाहिए। अब एक तरीकेकार ये हो सकता है कि कोई भी फर्द या इंस्टीट्यूट आपकी कंपनी को कहे कि ये माल मुझे बना कर दो, ये लो सारे पैसे, सारे पैसे दे देगा। आपको कंपनी को पैसे की जरूरत थी, उसने खाम माल खरीदना था, उसके और ऑर्डर्स आ रहे हैं, उसकी तरफ जाना था, अब ये सारा माल बना के इसके हवाले कर दिया कि भाई अपना माल संभालो। ये कहेगा कि मैं आपको वकील बनाता हूँ, फला जगह माल भेज दो, उसी जगह भेजेगा जहां आपने बेचना था। लेकिन ये जो सिलसिला बना है इसको इस्तिस्ना कहते हैं कि ऑर्डर पर कोई चीज बनवाना, इसके अंदर माल ना हो जब भी वो पेमेंट दे सकता है। बहुत सारे मॉडल्स हैं, बहुत सारे तरीकेकार हैं जो कि सदियों से चले आ रहे हैं। अब हुआ क्या है कि इसको कॉर्पोरेट लेवल पर अप्लाई किया गया है। अप्लाई तो लोकली तरीकेकार इस्तेमाल में होते हैं, आप फ्लैट खरीदते हैं तो क्या होता है, ये तरीकेकार होता है कि पहले बुकिंग होती है, फिर वो बनाता है आपके ऑर्डर पर, फिर जाकर चीजें बनती हैं। पुराने जमाने में लोग जूते बनवाते थे, जेवरात बनवाते हैं ऑर्डर पर। तो खरीदो फरोख्त हो, इस्तिस्ना हो, दीगर तरीकेकार हो, सारे तरीकेकार मार्केट में पहले भी मौजूद थे। इसको कॉर्पोरेट लेवल पर, बड़े लेवल पर अप्लाई किया गया है और एक सिस्टम खड़ा करने की कोशिश की गई है। अगर मैं इस्लामी बैंकिंग की बात करूँ तो मैं उसकी तर्जमानी नहीं कर रहा हूँ, मैं तर्जमानी कर रहा हूँ शरीयत के बताए हुए तरीकेकार की। शरीयत के बताए हुए जो तरीके हैं, एक शख्स आपके साथ आकर खड़ा हो जाता है कि जी मैं पैसे, मैं इन्वेस्टर बनता हूँ, मैं पैसे देने के लिए तैयार हूँ, वो इन तरीकेकार को अपना ले, कोई और अपना ले। शरीयत के दायरे में रहते हुए, तकाजे पूरे करते हुए, बाज़ोकात लोग कह तो देते हैं कि इस कान पकड़ो इस कान पकड़ो, एक ही बात है, लेकिन एक बात नहीं है। एक बात कब होगी कि जब किसी ने आपसे 2 पेपर साइन करवा लिए, ये माल हमने खरीदा और ये माल हमने आपको बेचा और पैसे पकड़ा दिए, वहां कोई एक्टिविटी हुई ही नहीं, फिर तो बात वही है कि कोई फर्क नहीं है, तरीकेकार पर अमल ही नहीं किया। फर्क बहुत सारा मौजूद है। तो इस्लामिक फाइनेंस कोर्स जो है, जब लोग कर रहे होते हैं हमारे पास आकर, तो उनकी आंखें खुलती हैं कि हम चीजों को जिस नजरिए से देख रहे थे वो सारा का सारा नजरिया तब्दील हो जाता है। अब आप जो इस्लामी उसूल है उसके मुताबिक देखते हैं कि भाई ये चीज कैसे है, किस तरह है, कौन सा कॉन्ट्रैक्ट है, ये गिफ्ट है, ये आरियत है, ये कर्ज है, ये अमानत है, तो डिफरेंट चीजों का फर्क समझने को मिलता है। तो जो इस्लामिक फिक है वो हमें बताती है कि 25 कॉन्ट्रैक्ट है, 25 कॉन्ट्रैक्ट, यानी सेल परचेज एक कॉन्ट्रैक्ट का नाम है। तो पूरा जो निज़ाम तिजारत और मीशत है 25 कॉन्ट्रैक्ट के तहत चलता है। तो उसके समझाने के लिए हम फाइनेंस कोर्स करवाते हैं, तो उम्मीद है कि आप या आप जैसे और जो लोग हैं उसको मुकम्मल सीखने के लिए। तो एक मैंने थोड़ा सा इशारा किया है कि भाई यूं करके यूं होता है, तो उसको ज्वाइन करके मजीद इसकी मालूमात हासिल कर सकते हैं। जहाँ तक बात आपने क्रेडिट कार्ड की है, तो शरीयत को ये मतलूब है कि जितना कम आप कर्ज पर जाए ना उतना ही अच्छा है। कर्ज के बाद अगला कदम होता है कर्ज पर बेनिफिट उठाना। तो कर्ज के जो बेनिफिट्स होते हैं, यानी कर्ज है एक एहसान तबर्रो नेकी, कर्ज जो है ना वो कमाने का नाम नहीं है। जब कॉर्पोरेट इदारे या तजारती कंपनियां कर्ज जारी करेंगे तो क्यों जारी करेंगी, करेंगे तो वो हो सकता फवायद उठाएं, और कर्ज पर फवायद उठाना, मशरूत कंडीशन फवायद उठाना, ये सूद है। तो इसलिए क्रेडिट कार्ड तो कोई दूर दूर तक मुझे तो नजर नहीं आ रहा। एक बैंक ने जारी किया है क्रेडिट कार्ड के नाम पे एक कार्ड, हकीकत में तो क्रेडिट कार्ड तो है ही नहीं। वो कहते हैं जी पहले हमारे म्यूचुअल कंपनी के फंड खरीदे, आपने फंड खरीद लिए, चलो वो उधार खरीद लिए। उधार खरीदना पैसे काबिले वापसी है नो डाउट, लेकिन आपने खरीदारी कर ली है। उसके बाद जब आप कार्ड स्वाइप करेंगे तो इन जो आपका सासा है इसमें थोड़ी कमी हो जाएगी, इस तरीके से वो कमी होती रहेगी। तो उसको नाम दिया गया क्रेडिट कार्ड का, हकीकत में वो क्रेडिट कार्ड तो है ही नहीं। ऐसा नहीं कि भी आपकी आपके अकाउंट में जब आप चाहेंगे मतलूबा मकदार में पैसे मुंतकिल हो जाएंगे। पहले आपका एक एसेट खड़ा किया गया, उसमें से फिर कमी की जा रही है, और वह भी बड़ा अजीबोगरीब सा तरीका है। मैं उसके डिटेल में फिलहाल तो नहीं जाना चाह रहा हूँ।
तो मतलब ये जैसे इनके सवाल में था कि क्रेडिट कार्ड का कोई मुतबादिल, जैसे ये तो आप जो बयान फरमा रहे हैं कि अजीबोगरीब है, समझ में नहीं आ रहा, लेकिन मुस्तकबिल में कोई हो सकता है, पॉसिबिलिटी है इसकी?
मैंने आपसे अर्ज किया ना कि कर्ज एहसान तबर्रो नेकी की बुनियाद पर दिया जाता है,
ठीक है।
तजारती कंपनियां ये काम नहीं करती, ये काम चैरिटी कंपनियां करती हैं।
सही,
तो पॉसिबिलिटी कैसे निकलेगी?
ठीक है,
जो नेचर है नेचर
जी,
नेचर का मिलाप नहीं हो रहा।
ठीक है, नेचर ये लगे
तिजारती कंपनियों की जो नेचर है वो है पैसा कमाना,
ठीक है।
कर्ज की जो नेचर है वो है एहसान तबर्रो और पैसा ना कमाना, जो दिया है वही वापस लेना।
सही,
तो यूं जो है वो नेचर का मिलाप नहीं हो रहा।
ठीक, तो बढ़ते हैं अगले हमारे शरीक जो है अदनान अब्दुल गफार भाई की तरफ। जी
बहुत शुक्रिया फैज़ भाई, मुफ्ती साहब आपकी परमिशन से।
जी जी,
बहुत सी कंपनीज में देखा गया है, नॉट इवन इन कंपनीज, इंडिविजुअल लेवल पे भी जो लोग बिजनेस कर रहे हैं, कैश सेल्स क्रेडिट सेल्स दो ही तरीके का नॉर्मली। जो कंपनीज कैश सेल्स कर रही होती है कुछ डिस्काउंट ऑफर कर रही होती है, सिर्फ फॉर एग्जांपल अगर आपने कोई चीज़ परचेस किया 5000 और उसको अगर कोई इंडिविजुअल परचेस करता है तो कैश पे, तो लाइक 1% 2% का उसको डिस्काउंट ऑफर किया जाता है। और क्रेडिट पे भी टर्म्स होती है कि अगर आपने 10 दिन में पेमेंट कर दी तो इतना डिस्काउंट है। तो मेरा सवाल इसमें ये कि कुछ कंपनीज या वो कंपनीज जो कैश सेल्स कर रही हैं उस पर कुछ डिस्काउंट ऑफर कर रही हैं, तो क्या इस पर इस्लाम का क्या इस पर जो है वो हुक्म है?
देखिए, पहले तो जो आपने फरमाया कि सारी कंपनियाँ ऐसी करती हैं, बहुत सारी कंपनियाँ उधार बेचती नहीं। एक साहब मेरे पास एक मसला लेकर आए कि जनाब हमारी कंपनी उधार नहीं बेचती और जो खरीदार है उसको उधार चाहिए, अब कोई हल बताएं। तो फिर बीच में एक इन्वेस्टर क्या करेगा, कैसे खरीदेगा, कैसे बेचेगा, पूरा एक मुआहदा हमने बना कर दिया, और दोनों बड़ी नामी ग्रामी कंपनियां हैं। बहरहाल अगर कोई कंपनी उधार बेचती है ज़्यादातर ऐसा ही होता है कि मार्केट में उधार बहुत ज़्यादा चलता है, और ये कहती है कि भाई कैश में अगर खरीदोगे तो माल सस्ता मिलेगा और अगर उधार में खरीदोगे तो कुछ महंगा मिलेगा। अब हम ये देखें कि कैश और उधार में जो उतार चढ़ाव है दोनों ही सूरतों में उस माल के प्राइस कम और ज्यादा हो रहे हैं,
ठीक।
ऐसा नहीं है कि भाई माल मिसाल के तौर पर 100 रुपए का है तो 5 रुपए अलग से कुछ घूम रहे हैं, नहीं, उस माल ही की प्राइस कम ज्यादा हो रही है।
ऐसे ही
जैसा कि दो प्लाट है, एक कॉर्नर पर है ایک درمیان میں، تو دونوں کی جو ویلیوز ہیں اس میں فرق آ گیا، مارکیٹ میں ایک قیمت پر نہیں بکتے، کیونکہ کمپنی کا کیش بیچنے میں زیادہ فائدہ ہے، زیادہ رغبت ہے، تو وہ یہ چاہتی ہے کہ میں اس کو تھوڑا سستا بیچ دوں، ادھار بیچنے میں اس کے مفادات یہ ہیں کہ وہ مہنگی بیچے۔ یہ تجارت ہے، دونوں ہی جو ڈیلز ہیں وہ تجارت ہیں، ہونا یہ چاہیے کہ ادھار میں قیمت لاک ہو جائے۔ ٹھیک ہے، اگر ادھار آپ خرید رہے ہیں تو ٹھیک ہے جناب، یہ 40 دن کی ادھار ہے اور اتنے اس کے پیسے ہوں گے، آپشن نہیں ہونے چاہیے۔ جیسا کہ میں کھارادر میں بیٹھتا تھا تو میرے ارد گرد ساری کراچی کی یارڈ مارکیٹ ہے، تو وہاں پرائز چل رہی ہوتی ہے، 30 دن کے یہ پرائز، 60 دن کے یہ، 90 دن کے یہ، اور کسی نے 30 دن کا خرید لیا اور پیمنٹ 60 دن میں ہو رہی ہے، اب لڑائی ہوتی تھی کہ نہیں جناب 60 دن میں پیمنٹ کر رہے ہیں، 60 دن کا تو یہ ریٹ تھا۔ پیمنٹ آپ نے وہی لینی ہے، اس نے جو تاخیر کی وہ اس کی غلطی ہے، اگر بلا عذر کیا تو گنہگار بھی ہے، تاخیر تو نہیں کی جا سکتی بلا عذر۔ لیکن چونکہ یہاں مال کے بدلے پیسے لیے گئے تھے، ٹائم اور پیریڈ کے بدلے نہیں لیے گئے تھے کہ ٹائم پیریڈ اگر بعد میں زیادہ ہو رہا ہے تو اس کی قیمت بڑھا دی جائے، تو یہ کانسیپٹ سامنے رکھنا چاہیے کہ یہاں جو قیمت کا ڈفرینس ہے مال کی بنیاد پر ہے، وہ مال کے ایک آفر کر رہا ہے کم پیسے لگا کر اور ایک آفر کر رہا ہے زیادہ پیسے لگا کر، دونوں میں پرائز مال کی ہے، تو یہ تجارت ہے
اور مصوب جائز ہے،
یہ جائز ہے۔
اسی سے ریلیٹڈ ایک اور کوشچن اور بھی ہے، نارملی جو ہے ہوم اپلائنسز اور الیکٹرک اپلائنسز اس کو قسطوں پہ دیا جاتا ہے، وہ بھی سیم اسی طرح ہی ہے کہ اگر آج آپ نے اس کو کیش پرائز سے پرچیز کیا تو اس کی یہ پرائز ہے، اور اگر آپ نے صرف فار ایگزامپل 50,000 اور اس کو اگر آپ نے جو ہے وہ ایک سال کی قسطوں پہ لیا ہے تو اس کی پرائز میں ایک سرٹن اماؤنٹ ایڈ کر کے اس کی قسط بنائی جاتی ہے، اس کو آپ ایک سال میں پے کرتے ہو، 12 مہینوں میں اس کو ڈیوائڈ ہوتی ہے، تو اس کے بارے میں کیا حکم ہے؟
سر اس میں ایک چیز ایڈ کرنا چاہوں گا، دونوں سوالات تناظر میں بھی اور پھر اس کا بھی آپ جواب ارشاد کریں۔ میں ایک چیز محسوس کر رہا ہوں کہ پہلے زیادہ یوں ہوتا تھا کہ جی اگر آپ ادھار پہ خریدیں گے تو ہم تھوڑا مارک اپ لیں گے، جو سودی کمپنیاں تھیں یا جو یوں کہہ لیں کہ جو یہ ہوم اپلائنسز کی بات کر رہے ہیں تو وہ کہتے تھے کہ جی کیش میں ایک چیز 1,00,000 روپے کی ہے، اگر آپ ادھار میں لیں گے تو ہم آپ کو 1,10,000 کی دیں گے۔ لیکن یہاں پہ جو یہ صورتحال بیان کر رہے ہیں، پچھلے سوال میں بھی بیان کی انہوں نے کہ کیش لوگے تو ہم آپ کو تھوڑا ڈسکاؤنٹ کر دیں گے، یعنی کی چیز کی قیمت گویا کہ وہ ادھار والی بتا رہے ہیں، اور کیش لوگے تو ڈسکاؤنٹ کر دیں گے، مثال کے طور پہ 1,10,000 روپے کی ہے، 1 مہینے میں پیمنٹ دے دینا، لیکن اگر کیش دے رہا ہو تو ٹھیک ہے جی ہم آپ کو 10,000 روپے ڈسکاؤنٹ کرتے ہیں اور آپ صرف 1,00,000 روپے دیں اور چیز لے جائیں۔ میری فیلنگ یہاں پہ یہ آ رہی ہے، ایسا لگ رہا ہے کہ پہلے ادھار لوگ خریدتے ہوئے کتراتے تھے تو آفر دی جاتی تھی، اب ایسا لگ رہا ہے کہ لوگ کیش لیتے ہوئے کترا رہے ہیں اور زیادہ تر ادھار کی طرف جا رہے ہیں تو کیش کے لیے آفر دی جا رہی ہے۔
دیکھیں تجارت میں نیچر یہی ہے، فطرت یہی ہے، کیش پر بھیجا جائے، ہر مال بنانے والے کی یہ خواہش ہوتی ہے کیش پر مال چلا جائے، ادھار دے کر تو ٹھوکرے کھانی پڑتی ہیں، چکر لگانے پڑتے ہیں، پوری ایک پریکٹس ہوتی ہے اس کی، تو ترغیب تو فطرتاً نہیں موجود ہے کہ کوئی جو ہے نا کیش میں مال خریدے اور کیش میں مال بکے۔ اور جو آپ نے بات کی ہے کہ جی وہ یہ کہتے تھے کہ جی ہم آپ کو انٹرسٹ ریٹ یوں کر دیں گے یوں کر دیں گے، ایسا ہو سکتا ہے تھرڈ پارٹی کو انوالو ہوتی ہو تو ایسا ہوتا ہو،
ٹھیک ہے،
جیسا کہ یہ جو بلڈنگ فلیٹس ہوتے ہیں تو اس میں ایچ بی سی کا جو ہے نا فائنینسنگ اس کی انوالو ہوتی ہے، اس طریقے سے کوئی اور انوالو ہوتی ہو کمپنی، وہ پھر سودی قرضہ دیتی ہو کہ آپ ہم سے پیسے لے کر ادا کر دیں، تو وہ تو ایک سودی معاملہ ہوگا۔ لیکن جب ان دونوں کے درمیان ڈیل ہے کہ ہم آپ کو مال بیچ رہے ہیں اور آپ جو ہے نا وہ ہمارے یہ کریڈٹ آپ نے ہمیں ادا کرنا ہے، تو دو افراد کا معاملہ ہے، تھرڈ پارٹی کا معاملہ ہی نہیں ہے کہ یہ سود کی طرف جائے۔ اب یہاں کچھ اور یہ تو جائز ہے، ضمنی کوئی ایسی شرط ہے جیسے کہ پلینٹی کی شرط ہے، کوئی اور ایسی غیر شرعی شرط ہے، تو وہ نہیں ہونی چاہیے۔
ٹھیک ہے جی، یہ سوال ہوا، جواب بھی ہوا، آصف صاحب کی طرف بڑھیں گے اور کافی دیر سے سن رہے ہیں، اب سوال فرمائیں گے۔ جی کیا سوال؟
بہت شکریہ مفتی صاحب، سوال کچھ اس طرح سے ہے کہ دو افراد کے فنڈ سے کاروبار شروع کیا گیا اور جبکہ اس کی ملکیت کسی ایک کے نام پہ ٹرانسفر ہوئی، تو اس سے حاصل ہونے والی آمدنی کی کیا شرعی حیثیت ہوگی؟ کیا دونوں کے لیے وہ جائز تصور کی جائے گی؟ मिसाल कुछ इस तरह से है कि दो लोगों के फंड से एक गाड़ी खरीदी गई, वो किसी एक की मिल्कियत में ट्रांसफर हो गई, उसको आगे रेंट आउट कर दिया गया, उससे आमदनी हासिल हुई। अब ये क्या दोनों के लिए जायज़ होगी जबकि उसकी मिल्कियत एक ही की है? और अगर वो जायज़ सूरत नहीं है तो जो दूसरे की रकम है उसको मुनाफा
कैसे मिले
या उसको बेनिफिट किस तरह से दिया जा सकता है? शरी लिहाज से इसको किस तरह से हम कवर करेंगे?
ठीक,
देखिए, एक होता है कागजों में मिल्कियत का ट्रांसफर होना और एक होता है रियलिटी। कितने ऐसे लोग हैं जिन्होंने टैक्स से बचने के लिए फलां के नाम फलां के नाम फलां के नाम किया होता है। बाद ऐसा भी होता है कि जनाब किसने प्रॉपर्टी खरीदी, अब सामने वाला जो है इसका जानने वाला है, इसने उसको बेच दी, उसने कहा कि ठीक है मैं अपने नाम नहीं करवा रहा, तुम्हारे नाम है ठीक है रहने दो। अब इसने थर्ड पार्टी को बेच दी खरीदार ने, और डायरेक्ट थर्ड पार्टी के नाम ही चली जाएगी। तो इसका मतलब ये नहीं है कि जब तक वो उसके नाम रही है इसकी नहीं हुई थी। खरीदो फरोख्त के अंदर जब आप ऑफर एंड एक्सेप्टेंस का अमल करते हैं तो जब ये अमल पूरा होता है तो इंतकाल मिल्कियत उसी वक्त हो जाता है।
यानी उसे शरण वही मालिक हो गया
जिसने खरीदा, वो चीज का मालिक हो गया, और जिसने बेचा वो आपसे पैसों का तकाजा करने का मालिक हो गया, यानी उसको पैसे अदा किए जाएंगे और जो खरीदार है उसको माल उसके हवाले किया जाएगा। ये अगला मरहला है डिलीवरी का। सिर्फ मुआहदे से ही इंतकाल मिल्कियत हो चुका है, किसी एक का इंतकाल हो जाता है तो ये चीजें वर्से में जाएंगी, तरके में जाएंगी। ऐसा नहीं है कि जनाब ये डील कैंसिल हो गई, नहीं, डील तो हो चुकी है। अब जो आपने सूरत बयान की है, ये बहुत सारे इसके अवामिल होते हैं भाई, दो के नाम करने जाएंगे तो दो अफराद इन्वॉल्व होंगे, दो अफराद के चक्कर लगेंगे इदारों के अंदर, तो फिर दोबारा ट्रांसफर करेंगे, तो चलो किसी एक का नाम कर देते हैं। तो ये एक आरजी तौर पर नाम करना होता है, ऐसा नहीं है कि मिलकर दूसरे की हो गई। कानूनी तौर पर तो मिल्कियत है, बहुत सारी सूरतें ऐसी हैं, आप चले जाए अमारात के अंदर, ठीक है। मौका लॉ कहता है कि जी 49% के आप मालिक होंगे और 51% का मकामी बंदा मालिक होगा, इसके अलावा आपकी कंपनी नहीं बन सकती। अब शायद तब्दीली आई है कुछ, वो 2-4 साल पहले तक तो यही मामला था, अब लोगों ने सोने की दुकान खोली हुई है, लोगों ने मोबाइलों की दुकान खोली हुई है, करोड़ों का अरबों का माल पड़ा हुआ है। कानूनी तौर पर क्या है कि ये सारा माल इसका नहीं है, 51% उसका है, 49% इसका है, लेकिन उन दोनों ने जो म्यूचुअल अंडरस्टैंडिंग की हुई है वो ये है कि नहीं ऐसा नहीं है। तो यहां इस मौके पर जो म्यूचुअल अंडरस्टैंडिंग है वो फोकियत रखती है, वो जो सराहत है वो दलालत पर जो है वो गलबा रखती है। खैर यहां तो दलालत नहीं है, मैं वैसे समझाने की अर्ज कर रहा हूं। तो दोनों को मालूम है कि जनाब हमने ये जो प्रैक्टिस की है ये एक मुश्किल से बचने के लिए, एक परेशानी से बचने के लिए की है, और इसमें हमारे जो ऑनरशिप है वो असल में यूं है, तो इसमें कोई मजायका नहीं है।
तो प्रॉफिट भी दोनों ले सकते हैं, जाहिर सी बात है,
मिल्कियत जब दोनों की है तो उसके हिसाब से ही सब चीजों को लेकर चला जाएगा, न सिर्फ प्रॉफिट को, सब चीजों को।
मुझसे एक और इसी से रिलेटेड एक छोटे से सवाल का भी इरशाद फरमाएगा कि अगर किसी शख्स के नाम, जो खुद यूं समझ लें कि गरीब ही है लेकिन किसी शख्स के नाम कोई प्लॉट हो जाता है, कोई बंगला हो जाता है, कोई कर देता है, जैसे वालिद ने बेटे के नाम कर दिया, बेटे ने वालिद के नाम कर दिया है, लेकिन मिल्कियत और इख्तियार उसी का है, तो अब जकात कौन देगा? प्रॉपर्टी हो बेचने के लिए।
देखिए, पहली बात तो यह है कि सेल एग्रीमेंट में और गिफ्ट डीड में दिन रात का फर्क है,
ठीक है।
वजह उसकी यह है कि जो मैंने उसूल पहले बयान किया
जी,
कि जैसे ऑफर एंड एक्सेप्टेंस का अमल हुआ, इंतकाल मिल्कियत हो गया, गिफ्ट डीड में ऐसा नहीं होता। गिफ्ट डीड में उस वक्त इंतकाल मिल्कियत होगी कि जब सामने वाले के कब्जे में चीज दे दी जाए,
ठीक।
अगर बाप उस घर में रह रहा है
जी,
उसने कहा कि ये मकान मेरी बीवी का है, नहीं होगा उसके नाम। ये गिफ्ट डीड ज्यादातर होती है क्योंकि वो जरा आसान होती है, सस्ती होती है। अगर ये सेल डीड होती है यहाँ पर तो उसका हो जाता, सेल डीड आमतौर पर होती नहीं है, मतलब लोग करते नहीं है। तो जो आपने सवाल पूछा है, पहले तो उसकी बुनियाद यह है कि جو آپ نے صورت بیان کی ہے تو گفٹ ڈیڈ کی صورت ہے، قبضہ اس کو دیں گے تو انتقالی ملکیت ہوگا اور تب جا کے جناب دوسرا جو اس کا مالک ہوگا، اس سے پہلے تو مالک ہی نہیں ہوگا،
اس سے پہلے جو ایکچوئل اونر ہے وہی زکات بھی دے گا، مالک ہی وہی ہے،
انتقال ملکیت نہیں ہوا، جو مالک ہے اگر اس پر زکات اس چیز پر بن رہی ہے تو پھر وہی دے گا۔
ٹھیک،
کوشچن تھا
جی جی،
زکات کا حضرت نے معلوم کیا، یہی کام لوگ کر رہے ہوتے ہیں ٹیکس سیونگ کے لیے، مال اس کا ہوتا ہے وہ ٹرانسفر کر دی جاتی ہے فیملی میں کسی کے نام پر، جو انکم ٹیکس فائلرز نہیں ہوتے نارملی، نارملی لیڈیز کے نام پر، تو اس سچویشن میں پھر کیا ہو معاملہ ہے؟
دیکھیے یہ بھی ایک دکھاوے کا نام کرنا ہوتا ہے، ایکچوئل نہیں ہوتا، پیچھے اس کے ایم یو ہوتا ہے، ایک میچول انڈرسٹینڈنگ ہوتی ہے کہ ہم اس طرح کر رہے ہیں لیکن یہ اس کے نام نہیں ہے، تو جو ریالٹی ہے اسی پر احکام جاری ہوں گے،
ٹھیک،
یعنی نام نہیں ہوگا اس کے،
لیکن پیپر پہ تو ان کا ہی نام ہے،
پیپر تو آ جائے نا، پچھلے دور میں تو پیپر نہیں ہوتے تھے، تو پیپر ایک ثانوی چیز ہے، اصل جو آپ لوگوں نے میچول انڈرسٹینڈنگ کی ہے اصل وہ چیز ہے۔
مجھ سے اب جیسے قانونی طور پر اگر دیکھا جائے تو اس کے نام تصور کیا جائے گا، لیکن جو شرعی وہ فرما رہے ہیں اس میں فرق ہے یا کچھ اور؟
ظاہر بات ہے ہم تو شریعت کے نمائندہ بن کے بیٹھے ہیں نا،
ٹھیک،
شریعت کے جو اصول و ضوابط ہم وہ بیان کر رہے ہیں،
ٹھیک ٹھیک، جی
جی جی
اوکے،
بیٹھے ہی سوالات کے لیے عمران بھائی اجازت کی ضرورت ہے،
اصل میں یہ ہے کہ اس طرح کا سوال کرتے ہو اچھا بھی لگتا ہے،
دیکھیں یہاں
میں اس سے کھل تھوڑا سا ہوں گا
کہ یہاں جواب دینے کے لیے صرف مفتی صاحب ہیں، باقی مستفید ہم سب سوالات کے لیے بیٹھے ہیں، تو بالکل کیجیے۔
تھوڑا سوال میرا اس طرح کا ہے، ملا رہا ہوں میں دو چیزیں، سوال میرا کچھ اس طریقے سے ہے کہ جیسے کہ دیکھیں پرانے دور میں یا صحابہ کے دور میں زکوٰۃ کو اس لیے جمع کیا جاتا تھا کہ وہ ایک پورا نظام چلاتے تھے، اس سے پورا سسٹم چلاتے تھے، اپنی گورننس چلاتے تھے، گورنمنٹ چلاتے،
بیت المال تھا،
بیت المال میں جمع ہوتا تھا۔ اچھا اب وہ جو زکوٰۃ ہوتی تھی، جیسے ہم امپلائی ہم ٹیکس بھرتے ہیں، تو میں یہ کہتا ہوں کہ کیا ایسی کوئی مطلب شاید برا لگے لوگوں، ٹیکس جو ہے ہم تو دے رہے ہیں بیت المال میں جمع ہوتا ہے، تو کیوں یہ اس کو زکوٰۃ کے طور پہ کیوں نہیں دیا جائے؟ مطلب یہ ایک زکوٰۃ جیسا میرا بنتا ہے نا، اس میں
آپ جو ٹیکس
اس میں سے مائنس کیوں نہ کروں،
وہ ٹیکس جو دے رہے ہیں وہ زکوٰۃ میں شامل سمجھ لیا جائے، آپ یہ کہہ رہے ہیں،
مطلب یہ کیوں نہیں کیا جاتا؟ مطلب
ٹھیک ہے،
کیونکہ دیکھیں امپلائی سے تو ایک اچھی بڑی اماؤنٹ لی جاتی اور وہ زکوٰۃ سے زیادہ ہی ہو جاتی ہوگی،
ٹھیک،
یہ چیز تھوڑا
دیکھیے جو آپ کا سوال ہے نا، یہ بہت سارے لوگوں کا سوال ہے، اور کچھ لوگوں کا مذہب کیا ہے، ان کا مذہب ہے نیچری مذہب، کہ جو سب لوگ سوچ رہے ہیں خواہش کر رہے ہیں اسی بات کا فتویٰ دے دو، کچھ لوگوں کا باقاعدہ یہ مذہب ہے کہ ہمیں پاکستان سے پہلے بھی فرقہ نیچری پایا جاتا رہا ہے، اس کے اپنے عقائد و نظریات تھے، جیسے ایک صاحب کہتے ہیں پڑھتا تو کوئی چیز نہیں ہے جناب، عورتیں دوپٹہ نہ لیں، بس جس طرح لباس پہنتی ہیں پہنے، بس لوگوں کو اگر اچھا لگتا ہے تو ٹھیک ہے، ایک صاحب کا یہی مذہب ہے جو نیچر ہے وہ اس کے پیچھے چلو، ہم نے چلنا شریعت کے پیچھے، شریعت کے اصول ضابطے، مطلب نیچرلی اگر دیکھا جائے تو آج 98% لوگ پریکٹس کے اعتبار سے دیکھیں وہ کیا کر رہے ہیں، انڈر انوائسنگ کر رہے ہیں، تو اب انڈر انوائسنگ کو ہم یہ تو نہیں کہیں گے کہ جناب اسی کو نافذ کر دو، آج بھی رشوت جو ہے انڈر دی ٹیبل لی دی جاتی ہے، برا سمجھا جاتا ہے رشوت، اچھا رشوت ٹھیک ہے تو تھوڑا چھپ چھپا کے تھوڑا سا محتاط ہو کے لوگ کرتے ہیں، اب کوئی کہے کہ جناب جب ہو ہی رہا ہے اس کے بغیر تو کچھ ہو ہی نہیں رہا، اس کو بھی قانونی شکل دے دیتے ہیں، تو میں یہ عرض کروں کہ بعض لوگوں کی یہ آواز ہے کہ جو لوگ سوچ رہے ہوتے ہیں وہ کہتے ہیں ہاں یہ ٹھیک ہے، یہ کہلاتا ہے پاپولرزم، کہ مارکیٹ میں وہ فتویٰ پھینکو جو زیادہ مشہور ہو، زیادہ قابل قبول ہو، خواہشات کے پیچھے بھاگنا اسی کو کہتے ہیں، زکوٰۃ کا اپنا ایک نظام ہے اور زکوٰۃ کے مقاصد ہیں، زکوٰۃ کے جو مقاصد ہیں وہ کیا ہیں، ٹیکس پہلے بھی تھا، ٹیکس ایسا نہیں کہ آج کے دور میں آیا ہے، ٹیکس پہلے بھی تھا، یعنی 500 سال پہلے 600 سال پہلے جب ہم پڑھتے ہیں تو گزرگاہوں پر ٹیکس لیا جاتا تھا، ٹھیک ہے، अच्छा, जो जिम्मी लोग थे, गैर मुस्लिम जिम्मी, उन पर जजिया लगाया जाता था कि आपने इतना जजिया देना है। मैं ये अर्ज कर रहा हूं कि जकात नाम है बगैर किसी मफाद के अल्लाह की राह में खर्च करने का। हमारी जो ये टैक्स का जो कानून है, ये कानून है एक बदले का, कि चूंकि गवर्नमेंट आपको ये सहूलत देती है, चूंकि गवर्नमेंट आपको ये सहूलत देती है, चूंकि आपको ये सहूलत देती है, आज हम यूरोप के और दीगर ममालिक के बड़े फजाइल बयान करते हैं, आपका अगर टैक्स करता है 20% तो वहाँ 40% करता है, 50% करता है, तो वो फिर सेहत भी बदले में दे रहे हैं, तो बदले में एजुकेशन भी दे रहे हैं, तो बदले में ट्रांसपोर्ट भी दे रहे हैं। तो ये टैक्स की जो कटौती हो रही है किसी चीज़ के अगेंस्ट में हो रही है। ज़कात का मफहूम क्या है कि ज़कात वो चीज़ है आपने बगैर किसी मफाद के उस गरीब को देना है कि जो गुरबत की उस मखसूस लकीर से नीचे रह रहा है, और हर बंदे पर नहीं है ज़कात, हर चीज़ पर ज़कात नहीं है। दुनिया में अरबों खरबों चीज़ें हैं, ज़कात सिर्फ 6 चीज़ों पर है, माल तजारत पर, सोने पर, चांदी पर, प्राइस बॉन्ड पर, करेंसी पर, और मखसूस जो चराई के जानवर हैं उन पर, इसके अलावा नहीं है। किसी की लाखों करोड़ों की गाड़ी हो इस्तेमाल की, नहीं है। ट्रांसपोर्टर हो, बड़े बड़े ट्रक चलते हो, नहीं है, क्योंकि माल तजारत नहीं है। तो ज़कात का अपना एक निज़ाम है, हम उस निज़ाम को आज का की जो सिचुएशन है इससे कंपैरिजन नहीं कर सकते, इसलिए कि ये जो निज़ाम है ये लोगों का बनाया हुआ है। ज़कात अल्लाह और उसके रसूल का बनाया हुआ है, तो उस दौर में भी अहदे रिसालत में, अहदे सहाबा में जो ज़कात ली जाती थी उसका तरीका ये था कि बैतुल माल में चीज़ें जमा होती थी, और वही माशरे के गरीब नादार जो लोग हैं सिर्फ उन पर खर्च की जाती थी, उसका रिटर्न अमीरों को नहीं मिलता था, किसी सूरत में नहीं मिलता था। पैसे आते थे जो उसके मसारिफ बयान किए गए वो सिर्फ उन पर खर्च किए जाते थे। टैक्स का जो कॉन्सेप्ट है ये बिल्कुल जुदा गाना है, इसका मकसद ही रिटर्न है। भाई हम टैक्स अदा करके भी तो कहते हैं ना, भाई इतने पैसे हमने यहाँ अदा किए थे, लिहाजा इतने पैसे टैक्स में हम कम देंगे। इसके अलावा भी जो इसका मकसद है ओवरऑल इज्तमाही तौर पर, कि भाई आप चूंकि मुल्क में रहते हैं, बहुत सारे एक्सपेंस हैं, आपको सैलरी ज़्यादा मिल रही है तो आप ज़्यादा वो करें, आपको ज़्यादा सहूलत दी जा रही है, नौकरी मिलना भी तो एक सहूलत है, ठीक है। तो दोनों चीज़ों के कॉन्सेप्ट में फ़र्क क्या सब?
इस सवाल से टैक्स का जो आप जिक्र कर रहे हैं
जी,
जहन में एक बात आती है, ज़कात तो इस्लाम में देखें कि उसकी लिमिटेशन हमें दे दी गई है 2.5% या जिस तरह से दीगर। ये जो टैक्सेस का सिलसिला है, डेफिनेटली ये जो रियाया है और जो अवाम का जो आपस में ताल्लुक होता है, जो उनको सहूलियात देनी चाहिए, जैसे आप दीगर ममालिक का आप जिक्र कर रहे हैं वहाँ पे वो सहूलियात मिलती हैं उनको,
और ज़्यादा भी लेते हैं, टैक्स ज़्यादा भी लिया जाता है,
टैक्स ज़्यादा भी लिया जाता है, लेकिन यहाँ पे अवाम जो है वो खुश नहीं होती, आए दिन टैक्सेस, ये टैक्स वो टैक्स, अगर आप इलेक्ट्रिसिटी का ही देख लें कई किस्म के टैक्सेज हैं, लेकिन वो सहूलियात यहाँ पर नहीं है, वो चीज़ें नहीं है, और अवाम खुशी से नहीं दे रही है, और इसकी कोई लिमिटेशन नहीं है, आए दिन कभी कोई टैक्स आ गया, फर्दर टैक्स, जीएसटी, तो ऐसी सूरत में हम इसको उससे कैसे मिला सकते हैं? वो तो डेफिनेटली एक बैतुल माल में चीज़ जा रही है, ये तो ज़बरदस्ती ले रहे हैं। इसी तरह से ये लोग जो यकम रमज़ान को बैंक में जो अकाउंट होता है सेविंग का, उससे भी डिडक्ट कर लेते हैं। अब आया कि वो साहिब निसाब है या नहीं है, फिर वो उसका अपना ज़ाती पैसा था या नहीं था, कटना चाहिए था नहीं चाहिए था, फिर वो क्या वो
हो सकता है वो मकरूज हो, ज़कात फर्ज ना हो,
फिर वो जिसको मिलना चाहिए, जो हकदार है उसका, जो फकीर है या जो भी उसको, तो क्या वो उसको मिल रहा है, तो इसकी क्या शरई हैसियत होगी?
फिर तो मैं ज़कात वाले सवाल पर आ जाऊँ। देखिए ज़कात के हवाले से तो इस वक्त एक सहूलत मौजूद है कि आप एक डिक्लेरेशन देते हैं कि भाई मेरी ज़कात ना काटे जाए, मैं खुद अदा करूँगा, तो ये ऑप्शन मौजूद है, और उलमा का फतवा यह है कि इस तरीके से ज़कात अदा नहीं होती, क्योंकि ज़कात एक इबादत है ना, इबादत में नियत शर्त है कि आप एक चीज़ को अदा करें। जब एक ऑटोमेटिक सिस्टम लग गया, आप जबरी तौर पर काटी जा रही है, तो वो रजामंदी तो ना पाई गई, नियत तो ना पाई गई, तो वो तो ज़कात भी अदा नहीं होगी। अब जहाँ तक टैक्सों की बात है, تو بعض اوقات ہم ایک جذباتی پہلو تو دیکھتے ہیں، لیکن ٹیکس کی نیچر سے ہم میں سے کوئی بھی انکار نہیں کر سکتا کہ بھئی ملک کیسے چلے گا. اگر ہم بات کریں خرچوں کی، تو جتنے کی بجلی جو ہے معاہدے ہوئے ہوئے ہیں اس سے زیادہ مہنگی پڑ رہی ہے گورنمنٹ کو. تب بجلی مہنگی لی جا رہی ہے اور دی سستی جا رہی ہے، گیس باہر سے آ رہی ہے مہنگی لی جا رہی ہے دی سستی جا رہی ہے. کوئی روڈ بنتے ہیں، اسکول بنتے ہیں، آپ جنا ہاسپٹل چلے جائیں، آپ سول ہاسپٹل چلے جائیں، فری آف کاسٹ لوگوں کا علاج ہو رہا ہے. بلا مبالغہ ہزاروں لوگ ایک دن کے اندر علاج کروا کر جاتے ہیں ایک ایک ہسپتال سے. کس طرح چل رہے ہیں؟ ٹیکس سے چل رہے ہیں. روز بروز خیانت بڑھ رہی ہے، اس میں کوئی شک نہیں ہے، کرپشن بڑھ رہی ہے. اور ایک ہوتا نا کہ ہر شخص جو بھی صاحب منصب ہے وہ اپنے منصب کے تقاضوں کا خیال کرے، اس کو کیا فیصلے کرنے چاہیے، کیا کمانڈ اینڈ کنٹرول ہونا چاہیے، کس طریقے سے نظام پر توجہ دینی چاہیے. ہم گراوٹ کی طرف جا رہے ہیں مسلسل. جیسے جیسے ہم گراوٹ کی طرف جا رہے ہیں مہنگائی ایسی بڑھ رہی ہے، کیونکہ جو سادگی تھی نا بہت بڑی نعمت تھی. اب اگر ہر شخص کو ہزار گز کا بنگلہ بنانا، ہو سکتا ہے جائز اور ناجائز دونوں چیزوں کا فرق ختم کر دے. اب آپ یہ دیکھیں، اس وقت ایک ڈاکٹر جو سیلف فائنینس پہ پڑھتا ہے 50 سے 60 لاکھ روپے خرچ کرتا ہے 5 سالوں میں. وہ 50-60 لاکھ روپے خرچ کر کر آیا ہے، کیا وہ آ کر مسیحائی کرے گا کہ جناب میں تو بڑی واجبی سی فیس لے کر آپ کا علاج کروں گا؟ پھر وہ کمپنیوں سے رشوت پکڑے گا، 200 روپے کی دوا کے بجائے 2000 کی دوا لکھے گا تاکہ کمپنیاں اس کو سہولت دیں، پیکیج دیں، گاڑی دیں، تیز رفتاری بڑھے گی، پھر علاج مہنگا ہوگا. کسی ایسے ہاسپٹل کو جوائن کرے گا کہ جو زیادہ سیلری دے اس کو، کہ اتنا پیسہ لگا کر آیا وہ. اگر یہ تعلیم یا مفت ہوتی، خیر جو میرٹ پر آتے ہیں ان کے لیے تو آج بھی تقریباً مفت ہے، سب کے لیے مفت ہوتی، تو یہ کم تنخواہ پر کام کرنے کے لیے تیار ہو جاتا. تو بعض غلطیاں ایسی ہیں وہ پورے سسٹم کی غلطیاں ہیں. یعنی ایک کشتی چل رہی ہے، اس کشتی میں ہر آدمی سوراخ کرنے پہ لگا ہوا ہے، پانی بڑھتا جا رہا ہے. تو بحیثیت مجموع ہم سب نے غور کرنا ہے کہ ہمیں بہتری کی طرف جانا ہے. ٹیکس تو میرا بھی کٹتا ہے، ٹھیک ہے، حالانکہ یہ بالکل اپوزٹ ہے. ریاست کی ذمہ داری ہے کہ وہ علماء کو ساری کی ساری سہولیات فراہم کرے، ان کے کھانے پینے سے لے کر ان کی ساری کفالت ریاست کے اوپر آتی ہے. آج تک یہی ہوتا آیا تھا، قدیم زمانے میں چلے جائیں آپ، لیکن اب تو ہماری اپنی سیلری سے بھی ٹیکس کٹ رہا ہے، جو کہ ہم اس نظام کا حصہ ہیں. ٹھیک ہے، جو سب کے ساتھ ہے وہ ہمارے ساتھ ہے. خیر چینل سے کوئی سیلری نہیں ملتی مجھے، ٹھیک ہے. جو میں دارالفتا میں جاب کرتا ہوں، اس جاب پر جو مجھے سیلری ملتی ہے اس کا بھی ٹیکس کٹتا ہے.
چلیں جی، سوالات شروع تو ہوئے تھے خرید و فروخت سے اور آخر میں اسلام کے نظام زکوٰۃ اور ٹیکس اور دیگر عوامی مفادات پر گفتگو ہوتی رہی، اور بنیادی طور پر جسے مفتی صاحب نے پروگرام کے درمیان بھی ارشاد فرمایا کہ بحیثیت مفتی، مفتی صاحب تو شرعی ایڈوائزر ہیں، شو مفتی صاحب فتویٰ دیتے ہیں، شرعی حکم بیان کرتے ہیں، وہ بیان ہوئے اور اللہ کی رحمت سے سوالات کے ضمن میں دیگر باتیں بھی ہوئیں، ہم نے سیکھنے کی کوشش کری. یہ پروگرام اگر آپ شروع سے دیکھنا چاہتے ہیں، ابھی آپ نے جوائن کیا ہے، تو مفتی صاحب کے یوٹیوب چینل مفتی علی اصغر پہ اس کو دیکھ سکتے ہیں. اسی طرح مدنی چینل لائیو فیس بک پیج پر جا کر بھی آپ اس کو وزٹ کر سکتے ہیں. اور مزید سوالات ہمارے ساتھ موجود ہیں، پینل موجود ہے، انشاءاللہ نیکسٹ ویک نئی ایپیسوڈ نئے سوالات کے ساتھ حاضر ہوں گے، انشاءاللہ مزید علم دین حاصل کریں گے. دیکھتے رہیے مدنی چینل. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
سچا امانت دار تاج مجھے کو تو یا رب بنا، سچا امانت دار تاج مجھے کو تو یا رب بنا. تیری پسند کی ہو تجارت، غفلتوں سے تو بچا.